मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये जो उन बाबे की बाजारे सचार जीवन होने दे हूँ स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई स्वर्ग मजाना लाई।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौँ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
मित्र, आज पनि तपाईँ सबैलाई यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी परमेश्वरको वचन अध्ययन मर्कुस 3 अध्यायबाट गर्न गइरहेका छौँ। यस अध्यायले विश्राम दिनको बारेको कुराकानी वा छलफलको निरन्तर जारी राख्छ, जुनले धार्मिक अगुवाहरूसँग अन्तिम मतभेदको नेतृत्व गरेको थियो। यस अध्यायबाट यो कुरा स्पष्ट छ कि येशूले विभिन्न समयमा विभिन्न प्रकारको रोगीहरूका भिडका भिडहरूलाई निको पार्नुभयो। अनि निम्न पदहरूमा हामी देख्छौँ कि येशूले सुकेको हात भएको रोगी व्यक्तिलाई विश्राम दिनमा निको पार्नुहुन्छ। आउनुहोस्, मर्कुस 3 अध्यायको पद 1 र 2 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, उहाँ फेरि सभाघरमा पस्नुभयो औ त्यहाँ सुकेको हात भएको एउटा मानिस थियो औ कतै उहाँले त्यसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ कि भने उहाँलाई दोष लाउनलाई तिनीहरू उहाँका सेवामा थिए। हामी देख्छौँ र यहाँ प्रश्न खडा हुन्छ, यो सुकेको हात भएको रोगी मानिसलाई त्यहाँ जानबुझी राखिएका थिए? मलाई लाग्छ उत्तर हो निश्चय नै जानबुझ यस रोगी व्यक्तिलाई त्यहाँ राखिएको थियो। अर्को घटना चाहिँ बाहिरी खेत बारी मा थियो, अर्थात् विश्राम दिनमा अन्नको खेतमा थियो। अनि यो धार्मिक वा आध्यात्मिक होइन तर लौकिक स्थान थियो। अनि यहाँ चाहिँ यो विश्राम दिन सभाघरमा छ र यो पवित्र स्थान हो। प्रभु येशूले हजारौँ भिडको भिड विभिन्न रोगीहरूलाई निको पार्नुभयो। तिनीहरूले थाहा पाए कि यदि तिनीहरूले यस हात सुकेको रोगी व्यक्तिलाई हाम्रा प्रभु येशू आउनुहुने बाटोमा राखे, जब उहाँ सभाघरमा आउनुहुँदा त्यस रोगी व्यक्तिलाई निको पार्न सक्नुहुन्थ्यो। वास्तवमा तिनीहरूले गरेको काम चाहिँ येशू ख्रिस्टको प्रशंसाको लागि थियो, बढी बढाउको लागि थियो। तिनीहरूले जान्दथे कि उहाँ तरसले भरिनु भएको दयालु प्रभु हुनुहुन्थ्यो। तर उही समयमा यो कुरा सत्य हो कि निश्चय नै तिनीहरू उहाँले विश्राम दिनमा रोगीलाई निको पार्नु भएर विश्राम दिनको तोड्नुभयो भन्ने आरोप लगाउने कुरामा चाखी थिए, ताकि उहाँमा दोष पाउन सकियोस्। र त्यही कुराको चेवामा तिनीहरू थिए। त्यसकारण म विश्वास गर्छु कि यस रोगी व्यक्तिलाई, सुकेको हात भएको व्यक्तिलाई त्यहाँ जानबुझमा राखिएको थियो। अनि हामीलाई यहाँ यो पनि भनिएको छ कि शत्रुहरू उहाँलाई चियो गर्दै त्यहाँ थिए। हाम्रा प्रभुका शत्रुहरू उहाँलाई वा उहाँको विरुद्ध दोष लगाउनलाई सानो निर्बल बहाना षड्यन्त्र लिएर उहाँको चियो गर्न आरम्भ गरिरहेका छन्। अनि तिनीहरूले लामो समयसम्म पर्खन गइरहेका छैनन्, किनभने उहाँले यहाँ गर्नुभएको कामलाई ध्यान दिनुहोस्, पत्तिनमा भनिएको छ, तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, माझमा खडा हो। प्रभु यहाँ केही काम गर्न गइरहनु भएको छ। उहाँ भन्नुहुन्छ, माझमा खडा हो। अर्को शब्दमा उहाँले यस व्यक्तिलाई आएर बीचमा उभिन्नलाई भन्नुभयो, किनभने उहाँ केही भन्न चाहनुहुन्छ। पद चारमा हामी देख्छौँ, औ उहाँले तिनीहरूलाई भन्नुभयो, विश्रामको दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुन चाहिँ उचित हो? तर तिनीहरू चुप लागिरहे। तिनीहरूले उहाँलाई उत्तर नदिन सिकेका थिए, किनभने जब जब तिनीहरूले उत्तर दिन कोसिस गर्थे तब तिनीहरू सधैँ समस्यामा वा अप्ठ्यारोमा पर्दथे। पद पाँचमा भनिएको छ, तब तिनीहरूको हृदयको कठोरता देखे, दुखित भएर रिसले वरिपरि तिनीहरूमाथि नजर लगाई। उहाँले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात तन्काऊ। अनि त्यसले तन्कायो र त्यसको हात जस्तोको तस्तो भइगयो। अहिले तिनीहरूले उहाँलाई उत्तर दिने छैनन्, किनभने तिनीहरू जान्दथे कि यदि उत्तर दिए आफै समस्यामा पर्दथे, आफै फन्दामा पर्दथे। यो कुराको ध्यान दिनुहोस् कि उहाँले रिसले वरिपरि तिनीहरूमाथि हेर्नुहुन्छ। तपाईँले यो कुराको आफ्नो स्मरणमा राख्न सक्नुहुन्छ कि येशु रिसाउनुहुन्थ्यो, अनि यो रिस दाह, क्रोध, घमण्ड, वैमनस्यको रिस होइन, यो खाली झट्ट आउने क्षणभरको रिस हो। तिनीहरूको हृदयको कठोरताको कारण दुखी हुनु भएर रिसाउनु भयो, अनि यस खालको रिस उहाँले सधैँ बोक्नु भयो। तिनीहरूको हृदय कठोरताको कारण उहाँसँग सधैँ यस प्रकारको भयङ्करको दुखित क्रोध हुन्थ्यो। यसुले प्रभुले यस रोगी व्यक्तिलाई निको पार्नुहुन्छ। यो विश्राम दिन थियो, तर किनभने विश्राम दिन मानिसको लागि बनाइएकोले गर्दा र उहाँ विश्राम दिनको प्रभु हुनुभएकोले गर्दा येशुले विश्राम दिनमा त्यस हात सुकेको व्यक्तिलाई निको पार्नुभयो। अघिल्लो दुई अध्यायको अन्तिम भागको घटना र यस अध्याय तिनको पहिलो भागमा भएको घटनालाई एकै साथमा विचार गर्नुपर्छ। यी दुई घटनाहरूले धार्मिक अगुवाहरूसँग खास मतभेद र मनमुटाव ल्याए थियो। पछामा भनिएको छ, औ बाहिर गएर फरिसीहरूले तुरुन्तै हेरोदीहरूसित उहाँको विरुद्धमा उहाँलाई कसरी नाश पारौं भनेर सल्लाह गरे। यी दुई घटनाहरूको कारण जुन विश्राम दिन सम्बन्धको मामला थियो, जुनले गर्दा यी धार्मिक अगुवाहरूको घृणा, रिस, क्रोध उहाँमाथि यति धेरै भयो कि उहाँलाई अन्तिममा क्रुसमा टाँगेर छोड्छन्, निर्दय रूपमा, क्रूरताको रूपमा। यो चाहिँ तिनीहरूको षड्यन्त्रको योजनाको आरम्भ हो र उहाँलाई मार्न मतो गर्दछन्। पद सात र आठमा भनिएको छ, सात र आठमा, तब येशु आफ्नो चेलाहरूसित समुद्रतिर हटेर जानुभयो, औ गालिलबाट मानिसहरूको ठूलो भिड उहाँको पछि लाग्यो, र यहुदियाबाट र यरुसलेमबाट र इदुमियाबाट र यर्दन पारीबाट र टायर र साइडनको वरिपरिबाट मानिसहरूको ठूलो भिड उहाँले कस्ता कस्ता ठुला ठुला कामहरू गर्नुभएको छ भन्ने सुनेर उहाँ कहाँ आयो। हामी यो कुरा देख्छौँ कि मानिसहरू विभिन्न स्थानहरूबाट अहिले उहाँ कहाँ आएर उहाँलाई पछ्याउँछन्। यस विशेष समयमा हाम्रा प्रभु चलाकपूर्ण त्यहाँबाट हट्नुभयो, किनभने उहाँले युहन्ना दुई अध्यायको चार पदमा भन्नुभयो, मेरो समय अहिले आएको छैन। जब उहाँको समय पूरा हुन्छ, पछिबाट उहाँ सबै विरोध र यातनाको जानेर पनि यरुसलेममा जानुभयो। किनकि उहाँको समय त्यसबेला आएको थियो। तर अहिले चाहिँ उहाँ ती षड्यन्त्रकारीहरूबाट सुटुक्कै आफैलाई निकालेर लानुहुन्छ र उहाँलाई भिडहरूले पछ्याउँछन्। यदि तपाईँ यी स्थानहरूको ध्यान दिनु भए र नक्सामा हेर्नु भए तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ कि तिनीहरूले सम्पूर्ण क्षेत्रका ढाकेका छन्। यी सबै स्थानहरूबाट मानिसहरू प्रभु येशूको सन्देश सुन्न ओइरिरहेका छन्। अहिले उहाँ अर्को खतरामा हुनुहुन्छ। यस समय चाहिँ धार्मिक अगुवाहरूबाट होइन, किनभने तिनीहरू भिडहरूसँग डराउँथे, उहाँ उत्तेजित भिडद्वारा मिचिने खतरामा हुनुहुन्छ। यस समयमा तपाईँलाई थाहै होला, आज प्रसिद्ध व्यक्तिलाई उत्तेजित भिडहरूबाट बचाउनु पर्दछ, सुरक्षा दिनु पर्दछ। त्यसकारण येशूले के गर्नुहुन्छ हेरौँ। पद 9 र 10 भन्नुहुन्छ, अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, भिडको कारणले गर्दा एउटा सानो डुङ्गा मेरो निम्ति नजिकमा तयार होस्, नत्र त तिनीहरूले मलाई मिस्नेछन्, किनभने उहाँले धेरैलाई निको पार्नु भएको थियो, यहाँसम्म कि रोग लागेका सबैले पनि उहाँलाई छौँ भनेर ठेलामठेल गर्दा थिए। भिडहरूले उहाँलाई खाली बाधा विघ्न मात्र डालिरहेका थिएनन्, घचेडिरहेका मात्र थिएनन्, तर वास्तवमा उहाँलाई खतरामा हालिरहेका थिए। मिचिने डरमा उहाँ हुनुहुन्थ्यो। तिनीहरू हरेक दिशाबाट धकेलिरहेका थिए। अनि हामीलाई भनिएको छ कि उहाँले धेरैलाई निको पार्नुभयो, धेरैलाई। मित्र, मानव जाति हरेक कुराको आवश्यकतामा पर्ने जाति हो, शारीरिक, आत्मिक, मानसिक आवश्यकतामा। अनि हामी त्यस जातिका हौँ, त्यस परिवारका हौँ, अनि येशू आज हाम्रो निम्ति त्यो गर्न सक्नुहुन्छ। तपाईँ र मेरो निम्ति त्यो आवश्यक कुरालाई भेट्न सक्नुहुन्छ। यदि हामी उहाँ कहाँ टुटेको हृदय, दिनता र नम्रताको हृदय लिएर आउँदछौँ भने, पद 11 र 12 भनिएको छ, औ जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे तब उहाँको अगाडि घोप्टो परेर येशू भन्दै कराउँथे, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ, औ तिनीहरूले उहाँलाई प्रकट नगरुन् भन्ने कडा आज्ञा उहाँले तिनीहरूलाई गर्नुहुन्थ्यो। अहिले यो कुराको हामी देख्छौँ कि अशुद्ध आत्माहरूले उहाँलाई चिन्थे, तर उहाँ तिनीहरूको साक्षीको चाहनुहुन्न थियो, किनकि तिनीहरू उहाँका होइनन्। अनि आज मुखको क्रिस्चियनहरूको साक्षी उहाँ चाहनुहुन्न, चाहे तिनीहरूले उहाँको बारेमा ठुला ठुला साक्षी किन नदिउन्। सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ उहाँसँग हाम्रो व्यक्तिगत सम्बन्ध हो, तब मात्र उहाँ हाम्रो साक्षीको ग्रहण गर्नुहुन्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौँ कि 12 चेलाहरूलाई चुन्ने काममा र नियुक्त गर्ने काममा परमेश्वरको सर्वोच्च परम उद्देश्य। पद 13 भनिएको छ, औ उहाँ पर्वतमा उक्लि जानुभयो र उहाँले इच्छा गर्नुभएकाहरू जतिलाई बोलाउनु भयो र तिनीहरू उहाँ कहाँ आए। लुका 6:12 पद अनुसार बाँकी 7 चेलाहरूलाई छान्नुभन्दा पहिले येशूले रातभरि प्रार्थना गर्नुभयो। ती चेलाहरू यिनै हुन् जसले पछि गएर उहाँको मण्डली स्थापना गरे। तिनीहरू यिनै हुन् जसले पछि गएर येशूले गर्नुभएका कामभन्दा ठुला काम गरे। अबदेखि यी 12 चेलाहरूलाई सिकाउनु र तालिम दिनु चाहिँ आफ्नो मृत्युभन्दा अगाडि येशूको मुख्य काम थियो। येशू आफैले पूरा संसारमा प्रचार गर्न सक्नु भएन, तर ती चेलाहरूले गरे। अनि यी 12 चेलाहरू अरू मानिसहरूलाई चेला हुनलाई तालिम दिनेवाला थिए। यसरी नै संसारको हरेक देशमा ख्रिस्टको मण्डली स्थापित हुन गएको छ। येशूले चाहनुभएकाहरूलाई जति बोलाउनुभयो, चुन्ने र बोलाउने काम येशूकै हो, तर ती बोलाइएका मानिसहरू उहाँका आए। तिनीहरूले जवाब दिए, हुन्छ म आउँछु। तिनीहरूले येशूको बोलावट माने। आज धेरै ख्रिस्टियनहरू छन् जसले परमेश्वरबाट, प्रभु येशूबाट बोलावट पाउँछन्, त तर तिनीहरू उहाँको बोलावटको उत्तर दिन, त्यसको प्रतिक्रिया जनाउन हिचकिचाउँछन् मित्र। तर यहाँ हामी देख्छौँ, जब तिनीहरूलाई उहाँले बोलाउनु भयो, तिनीहरू उहाँ कहाँ आए। पद 14 र 15 भनिएको छ, औ तिनीहरू उहाँका साथमा रहन र तिनीहरूलाई प्रचार गर्न पठाउन र भूतहरू निकाल्ने अधिकार पनि तिनीहरूलाई होस् भनेर उहाँले 12 जनालाई नियुक्त गर्नुभयो। यहाँ हामी तिनीहरूलाई नियुक्त गर्नुभएको कारण देख्छौँ। यसुले आफ्नो 12 चेलाहरूलाई आफूसँग रहन, उहाँको नमुनाबाट सिक्न र उहाँको काममा भाग लिन ती 12 जनालाई नियुक्त गर्नुभयो। उहाँको नाउँमा प्रचार गर्ने, हर प्रकारका रोग र दुर्बलतामा निको पार्ने र उहाँका नाउँमा भूत निकाल्ने उहाँकै अधिकार उहाँले तिनीहरूलाई दिनुभयो। ती भूतहरू शैतानका अशुद्ध आत्माहरू थिए, त्यसैका सिपाहीहरू थिए। ती 12 जना नयाँ प्रेतहरूका विभिन्न कामहरूमध्ये शैतान र त्यसका भूतहरूको शक्तिमाथि विजय गर्नु चाहिँ एउटा मुख्य काम थियो। निम्न पद 16-19 भनिएको छ, यहाँ हामी उहाँले चुन्नुभएका चेलाहरूको नाम देख्दछौँ। सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, औ जब्दीको छोरो याकुब र याकुबको भाइ योहन्ना, र उहाँले तिनीहरूलाई बर्नर्गेस अथवा गर्जनका छोराहरू भन्ने नाउँ राख्नुभयो, औ अन्द्रियास र फिलिप र बर्थलमै र मती र थोमा र अल्फयसको छोरा याकुब र थेदियस र सिमोन कनानी र यहुदा इस्करियोती, जसले उहाँलाई धोकेबाजी पनि गर्यो औ उहाँ घरभित्र जानुभयो। यिनै व्यक्तिहरूलाई उहाँले चुन्नुभयो। आगे पद 20 र 21 भनिएको छ, औ फेरि भिड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनु भएन। जब उहाँका आफन्तहरूले यो सुने, तब उहाँलाई सम्हाल्नलाई निस्के, किनकि उहाँको मन ठेगानामा छैन भनी उनीहरू भन्थे। मर्कुसले हामीलाई भन्छन् कि वास्तवमा येशु कति धेरै व्यस्त हुनुहुन्थ्यो। जब येशुको परिवारले उहाँका गतिविधिको बारेमा सुने, तब उहाँको मन ठेगानामा छैन भनेर तिनीहरूले ठाने, कारण उहाँले खान र सुत्नलाई केही ठिक समय आफ्नो लागि राख्नु भएन। उहाँ सधैँ प्रचार गर्ने र मानिसलाई निको पार्ने गरिरहनु हुन्थ्यो, यसकारण उहाँका आफन्तहरू उहाँलाई लैजानलाई आए। पद 22 भनिएको छ, औ यरुसलेमबाट ओर्ली आएका शास्त्रीहरूले भने, त्यससित बालजिबुल छ र भूतहरूको मालिकद्वारा त्यसले भूतहरूलाई निकाल्दछ। बालजिबुल एक अन्य जाति देव थियो, जसलाई यहुदीहरू दुष्ट आत्माहरूमध्ये सबभन्दा ठूलो वा सर्वश्रेष्ठताको रूपमा विचार गर्थे, र यसैको शक्तिद्वारा बिरामीहरूलाई र दुष्ट आत्माहरूलाई निकाल्दछन् भने शास्त्रीहरूले उहाँलाई दोष लगाए। पद 23-26 भनिएको छ, तर उहाँले तिनीहरूलाई आफू कहाँ बोलाए र तिनीहरूलाई उखानहरूमा भन्नुभयो, शैतानले शैतानलाई कसरी निकाल्न सक्छ र कोही राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन, कोही घरको पनि आपसमा फुट भयो भने त्यो घर टिक्न सक्दैन। यदि शैतानले शैतानकै विरुद्धमा खडा भएर फाटो गरेको छ भने त्यो ठहर्न सक्दैन, तर त्यसको मिति पुग्नेछ। उहाँले यहाँ भनिरहनु भएको कुरा यही हो, उहाँले भूत आत्माको शक्तिद्वारा भूत आत्माहरू निकाल्न भएको होइन वा निकाल्न सक्नुहुन्न। साधारण कारण यही छ कि यदि यसो भए आपसी आप त्यसको राज्य वा घर फुट भएर नष्ट हुने थियो, तर शैतानको राज्य अहिलेसम्म नष्ट भएको छैन। शैतान र त्यसका भूतहरू अझैसम्म ठूलो शक्तिले मेहनतसँग काम गर्दैछन्, त्यसकारण भूत निकाल्ने येशूको काम शैतानको शक्तिबाट गरिएको हुन सक्दैन। पद 27 भनिएको छ, कसैले बलियो मानिसको घरमा पसेर उसको माल लुट्न सक्दैन जबसम्म त्यसले बलियो मानिसलाई पहिले बाँध्दैन र तब पो त्यसले उसको घर लुट्ला। तपाईँले बलियो मानिसको घर लुट्न सक्नुभन्दा पहिले उसलाई बाँध्नु आवश्यक पर्दछ, अनि त्यही नै कुरा यहाँ सत्य छ। प्रभु येशु यी कुरा शैतानको शक्तिद्वारा गरिरहनु भएको छैन, किनभने नत्र त शैतानले फाटो गर्ने थियो र आफ्नै विरुद्धमा हुने थियो। त्यसकारण प्रभु येशु आफ्नै शक्तिद्वारा अर्थात् पवित्र आत्माको शक्तिद्वारा ती आश्चर्यका कामहरू गर्दै हुनुहुन्थ्यो। पद 28-30 भनिएको छ, म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसका छोराहरूका सह पाप र तिनीहरूका ईश्वर निन्दा जे तिनीहरू निन्दामा गर्लान् क्षमा हुनेछन्, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्ला त्यो कदापि क्षमा हुने छैन, तर त्यो अनन्त पाप कर्मको दोषी ठहर्छ, किनभने उहाँसित अशुद्ध आत्मा छ भनी तिनीहरू भन्दथे। यही नै क्षमा गर्न नसकिने पाप थियो। आज त्यस तरिकामा पाप गर्न सकिँदैन वा गरिँदैन। कुरा के हो भने तिनीहरूसँग उहाँ हुनुहुन्थ्यो, अर्थात् त्रिएक परमेश्वरको दोस्रो व्यक्ति तिनीहरूसँग उपस्थित थियो, तर तिनीहरूले बाल जीवुलको शक्तिद्वारा भूतहरू निकालिरहेका छन् भनी दोष लगाए, जबकि उहाँले पवित्र आत्माको शक्तिद्वारा यो गरिरहेका थिए। यसरी वास्तवमा परमेश्वरको व्यक्तिहरूको कामलाई इन्कार गरिरहेका थिए, अर्थात् पुत्रको साक्षी र पवित्र आत्माको साक्षीको इन्कार गरिरहेका थिए। तिनीहरूले अविश्वासको मनोवृत्तिको व्यक्त गरिरहेका थिए जुन ख्रीष्टको स्थायी रूपमा इन्कार थियो। तिनीहरूले पवित्र आत्माको विरोध गरिरहेका थिए। यही नै क्षमा गर्न नसकिने पाप भयो। आज क्षमा हुन नसक्ने पाप गर्न असम्भव छ, किनकि ख्रीष्ट सबै खालको पापको लागि मर्नुभयो। आज त्यस्तो कुनै पाप छैन जुनको क्षमा छैन, यदि तिनी पश्चातापसँग येशूसँग आउँछ भने। अविश्वासको मनोवृत्ति र अवस्था चाहिँ क्षमा गर्न वा क्षमा हुन नसक्ने हो, तर उसको काम होइन। जब कुनै व्यक्तिले आफ्नो मुखले ईश्वर निन्दा गर्दछ, त्यस कुराले उसलाई दोष वा निन्दा गर्दैन, तर जबसम्म निरन्तर विरोध गर्ने कामको रोक्दैन, उसको हृदयको मनोवृत्तिले दोष र निन्दा गर्दछ, जुन स्थायी अवस्था हो। यो पवित्र आत्माको विरुद्धको पाप हो, अर्थात् जीवन र हृदयमा पवित्र आत्माको कायलताको कामलाई वा दोष दिएको विरोध गर्नु नै पवित्र आत्माको विरुद्धमा पाप हो। यसपछि पद 31-35 हामी पढ्छौँ, यहाँ यस प्रकार लेखिएको छ, तब उहाँका आमा र भाइहरू आएर बाहिरै खडा भएर उहाँलाई डाकी पठाए। भिड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, हेर्नुहोस्, तपाईँका आमा र तपाईँका भाइहरू तपाईँलाई बाहिर खोज्दैछन्। उहाँले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, मेरा आमा र मेरा भाइहरू को हुन्? औ आफ्ना वरिपरि चारैतिर बस्नेहरूमाथि नजर लगाएर उहाँले भन्नुभयो, हेर, मेरा आमा र मेरा भाइहरू, किनकि जसले परमेश्वरको इच्छा पालन गर्ला त्यही मेरो भाइ र मेरो बहिनी र मेरा आमा हुन्। जब येशूले आफ्नो परिवार आइपुगेको थाहा पाउनुभयो, तब उहाँले सोध्नुभयो, मेरी आमा र मेरा भाइहरू को हुन्? यो भनाइमा उहाँको उद्देश्य चाहिँ आफ्नो परिवारलाई अनादर वा घृणा गर्नु थिएन। उहाँ यति मात्र सिकाउन खोज्दै हुनुहुन्थ्यो कि हाम्रो शारीरिक परिवार एकदम महत्त्वपूर्ण भए तापनि हाम्रो आत्मिक परिवार त झन् महत्त्वपूर्ण हुन्छ। ख्रीष्टमा विश्वास गर्ने र परमेश्वरको इच्छा पालन गर्ने जति सबै एउटै आत्मिक परिवार बन्दछन्, तिनीहरू पिता परमेश्वरका छोराछोरीहरू र ख्रीष्ट र अर्काका भाइ बहिनीहरू हुन्। यो परिवार अनन्तसम्म रहनेछ। विश्वास नगर्ने हाम्रो शारीरिक परिवारको भन्दा हामी आफ्ना विश्वास गर्ने आत्मिक भाइ बहिनीहरूका वा परिवारलाई वा तिनीहरूको नजिकै हुनुपर्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्। हामी तपाईँहरूको पत्रको बाटो हेरिरहेका छौँ, यसकारण आज नै हामीलाई इमेल वा पत्रद्वारा सम्पर्क गर्न हवस्। हामी तपाईँहरूलाई प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
हाम्रो इमेल ठेगाना नेपाली ttb@radiovv.org, नेपाली ttb@radiovv.org। प्रभुले तपाईँहरूलाई आशिष दिउन्।